रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। शान्ति सुरक्षाको प्रत्याभूति सहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। गुरूङ समुदायको नयाँ वर्ष तमु लोसार हर्षोल्लासपूर्वक मनाइँदै आजै राष्ट्रिय च्याउ दिवस पनि मनाइयो। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि 64 राजनैतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची बुझाए र बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बेगम खालिदा जियाको 80 वर्षको उमेरमा निधन।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण संविधान सम्मत र लोकतान्त्रिक विधि प्रक्रियाबाट युवाले चाहे जस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताउनु भएको छ। तमु ह्युल छोज धी गुरूङ राष्ट्रिय परिषदद्वारा आज काठमाण्डुको टुणीखेलमा आयोजित तमु लोसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरण सहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताउनुभयो। आसन्न निर्वाचनका सम्बन्धमा जिम्मेवार राजनैतिक दल सहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिनुहुँदै प्रधानमन्त्री कार्कीले सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढंगबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो। शान्ति सुरक्षाको प्रत्याभूति सहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो।
पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण संविधान सम्मत र लोकतान्त्रिक बाटो मार्फत युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएका छौं। त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै हो। आगामी फागुन 21 गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको छ। राजनीतिक दलहरूका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेद्वारहरूको बन्द सूची निर्वाचन आयोगमा पेश भएका छन्। यसबाट निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोसे ढुङ्गा पार गरेका छौं।
आजै बालुवाटारमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका अगुवा दुर्गा प्रसाईसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनु पर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्ने अभियानमा साथ दिन अभियन्ता प्रसाईसँग आग्रह गर्दै शान्तिको प्रतीक भगवान गौतम बुद्धको तस्वीर दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गुरूङ समुदायले पुरानो वर्षलाई विदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै आज तमु लोसार पर्व मनाउँदैछन्। लहोको अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु लोसार भनिएको हो। तमु लोसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन्। तमु लोसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङ बाहुल्य रहेको लमजुङ, गोर्खा, तनहुँ, स्याङजा, मनाङ, कास्की पर्वत लगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ। पुस 15 गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको जानकारहरू बताउँछन्। तमु लोसारका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो। यस अवसरमा काठमाण्डुको टुडीखेलमा गुरूङ समुदायले विशेष कार्यक्रमको आयोजना समेत गरेका छन्। कार्यक्रममा गुरूङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर कार्यक्रममा सहभागी भएका छन्। कार्यक्रममा गुरूङ समुदायको परिकार विशेषको प्रदर्शनी समेत गरिएको छ। त्यस अवसरमा आइतबारदेखि काठमाण्डुको टुडीखेलमा लौसार महोत्सव समेत शुरू भएको छ। महोत्सवमा हजारौं सर्वसाधारणको सहभागिता समेत रहेको छ। तमु लोसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताले शुभकामना दिनुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु बाध्यता रहेको बताउनु भएको छ। सड़क बोर्ड नेपालको 23 वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने कार्यवाही हुन्छ भन्ने सन्देश दिनका लागि पनि ठेक्का तोड्नु बाध्यता रहेको बताउनुभयो। उहाँले कम रकम कबूल गरी ठेक्का हात पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समयमै निर्माण नगरिएका कारण आम नागरिक ले पाइरहेको दुःखको अन्त्यका लागि पनि ठेक्का तोडिएको उल्लेख गर्नुभयो। सड़क विभागले अहिलेसम्म 40 रुग्ण ठेक्का तोडेको छ। नियोजित रूपमा कुनै पनि ठेक्का नतोडिएको प्रश्न पार्दै मन्त्री घिसिङले आफूले लिएको ठेक्काको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायलाई प्रोत्साहन गरिएको पनि बताउनुभयो। मन्त्री घिसिङले सड़क मरमत सम्भारलाई नियमित रूपमा तदारूकताका साथ गर्न निर्देशन समेत दिनुभयो। सड़क पूर्वाधारको मरमत सम्भार तथा खर्च संरक्षण व्यवस्थापन गर्न सेवाका लागि दस्तुर सिद्धान्त अनुरूप बोर्डले उपभोक्ताबाट दस्तुर उठाई वित्तीय व्यवस्थापन गरिने अवधारणालाई विस्तार गर्दै लैजाने जनाइएको छ। निर्वाचन आयोगमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेश गर्ने राजनीतिक दल र निर्वाचन चिन्हको विवरण सार्वजनिक भएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तीमा कुल 64 दलले सूची बुझाएकामा 58 दलले 58 निर्वाचन चिन्हमा उम्मेद्वारी दिएका छन्। आयोगले यही पुस 13 र 14 गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरेको थियो। सोमबार राति अबेर र आज बिहानसम्म गरेर कुल 64 राजनीतिक दलले बन्द सूची बुझाएका थिए। प्राप्त बन्द सूचीका सम्बन्धमा आजदेखि यही पुस 20 गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयारी बढ़ेसँगै यसले निर्वाचनको वातावरण बन्दै गएको देखिएको छ। जेएनजी आन्दोलनपछि बनेको सरकारले गर्न लागेको निर्वाचनमा सुदूरपश्चिमको बैतडीका युवाहरू मतदान गर्न उत्साहित देखिएको पाइन्छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
फागुन 21 गते हुने निर्वाचनका लागि युवाहरू मतदान गर्न आतुर छन्। समयमै निर्वाचन गरी आफ्नो मताधिकार प्रयोग गर्न व्यग्र प्रतीक्षामा रहेको उनीहरूको धारणा छ।
मेरो नाम महेश विष्ट पाटनाथ। जेएनजी आन्दोलनको बलिदानले बनेको सरकारले चुनाव समयमै गर्नुपर्छ। देशमा परिवर्तनका लागि नयाँ नेतृत्व चुन्न तयार छौ। वान भोट वान चेन्ज हामी चाहन्छौ। पिरपिर भइरहेका छौ।
ओम प्रकाश मरा पाटन आठ। एकदमै उत्सुक छु। म जस्ता मतदाताहरू धेरै छन् फागुन 21 को चुनावको नेतृत्व चयन गर्न तयार छन्। युवा पुस्ताको मागहरूलाई सम्बोधन
हालको राजनैतिक आर्थिक तथा सामाजिक परिस्थितिमा निर्वाचन आवश्यक रहेको युवाहरूको बुझाइ छ। चुनाव गराएर देशलाई निकास दिनुपर्ने र नयाँ जनादेशबाट सरकार निर्माण भई अघि बढ्नुपर्ने युवाहरूको माग छ। सबै पक्षले निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने बताउनुहुन्छ अर्का युवा कपिल भट्ट।
चुनाव गराउन अहिलेको सरकारले जुनसुकै हालतमा पनि पछि हट्नुहुन्न। सबै पक्षले पनि लाग्नु उत्तिकै आवश्यक रहेको छ। लोकतन्त्रको रक्षाका लागि भए पनि समयमै चुनाव हुनु आवश्यक छ।
भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनपछि बनेको सरकारले फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गर्ने म्यान्डेट लिएको छ। सोही अनुसार निर्वाचनको तयारी पनि भइरहेको छ। बैतडीमा पनि निर्वाचनको लागि आन्तरिक तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। आयोगले तोके बमोजिम जिल्लाले गर्नुपर्ने सबै कार्य भइरहेको बताउनुहुन्छ निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरूषोत्तम जोशी।
सम्पूर्ण तयारी भइसकेका छ। हामीले आयोगले तोकेको र जिल्लाले सम्पादन गर्नुपर्ने कार्यहरू लगभग 80% भन्दा बढी भइसकेको छ। मतदान स्थल 129 र मतदान केन्द्र साबिङमा 236 अहिले 4 थपिएर 214 भएका छन्। मतदाताहरू पहिले 4,000 बेसी भएका छन्।
आसन्न निर्वाचनमा मतदान गर्नका लागि युवाहरूको बढ्दो उत्सुकताले युवाको मत संख्या बढ्ने अपेक्षा गरिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कंग्रेस बाहेक अरूले सरकार बनाउन नसक्ने दावी गर्नुभएको छ। नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास विषयक आज मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा अध्यक्ष ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदको लागि सहमति गरे भन्ने आफूले सुनेको उल्लेख गर्दै एमाले कंग्रेस बाहेक अरूले सरकार बनाउन नसक्ने दावी गर्नुभएको हो। संसद पुनस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पछिल्लो राजनैतिक निकासको सोही बाटो अप्नाउनु पर्नेमा जोड़ दिनुभयो। प्रतिष्ठानका अध्यक्ष एवं एमालेका नेता प्रदीप कुमार गेवालीले लोकतन्त्र र मुलुकको रक्षाका लागि पुराना दलहरूको सक्रियताको विकल्प नरहेको बताउनुभयो। कैलालीको गौरी गंगा नगरपालिकामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र परेको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा निर्माण शुरू गरिएका दुई पुल ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र परेका हुन्। गौरी गंगा पाँच र आठ बालुवाटार जोड्ने, कटैनी खोला तथा वडा नम्बर एक र दुई जोड्ने चौमाला खोलामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुलको काम अलपत्र परेको हो। 2077 अषाढ़ 31 गते पूर्वाधार विकास कार्यालयले वाईपी कन्स्ट्रक्सन काठमाण्डुसँग तीन वर्षमा सम्पन्न गर्ने गरी दुई मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको थियो। कटैनी खोलाको पुलका लागि 5,28,00,000 रूपियाँ र चौमाला खोलाको पुल निर्माणका लागि 7,23,80,000 रूपियाँको लागतमा सम्झौता गरिएको थियो। ठेकेदार कम्पनीले अहिलेसम्म कटैनी पुलका लागि 3,84,00,000 र चौमाला पुलका लागि 2,59,00,000 भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। आज बिहानदेखि अवरूद्ध भएको पूर्व पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन। महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर धनसार सड़क खण्डको लमाहापुल नजिक भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्र नगरतर्फ जाँदै गरेको ट्याङ्कर दुर्घटना हुँदा राजमार्ग अवरूद्ध भएको हो। बिहान 9 बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगंज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लाभुङले जानकारी दिनुभयो। उक्त ग्यास बुलेट हटाउन 6 क्रेन प्रयोग गरिएका छन्। दुर्घटनापछि बुलेटबाट लीक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उहाँले बताउनुभयो। ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा संचार सेवा पुर्याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ। नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्ला लगायत कालीकोट र मुगुमा 86 टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिनुभयो। कालीकोटमा 22, मुगुमा 19 र जुम्लामा 45 टावर विस्तार गरिएका छन्। सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन र 4G इन्टरनेट सेवा सञ्चालन भएको जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो। टेलिकमको फाइबर इन्टरनेट सेवा हाल सदरमुकाम खलंगामा मात्र विस्तार गरिएको छ। जिल्लाका 8 स्थानीय तहसम्म विस्तार गर्ने काम भइरहेको टेलिकम शाखा कार्यालय जुम्लाले जनाएको छ। जुम्लाको तातोपानी गाउँपालिकामा रहेको याखोला गाउँ वर्षदेखि संचारविहीन अवस्थामा छ। हरपलको साथीका रूपमा संचार सुविधाको प्रयोग अपरिहार्य जस्तो भइसकेको बेला पनि 100 घर दूरी रहेको जुम्ला याखोला गाउँका स्थानीयलाई भने अहिले पनि फोन गर्न डाँडासम्म पुग्नुपर्ने बाध्यता छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
भौतिक विकासका दृष्टिले कर्णाली राजमार्गसँग जोडिएको सड़क, खानेपानी, सिंचाईको पहुँच पुगिसकेको तातोपानी गाउँपालिका वडा नम्बर 6 हियाखोला गाउँ संचारविहीन भएपछि स्थानीयले शास्ति पाएका छन्। आफन्तसँग फोन गर्न डाँडामा जानुपर्ने, गुमनाम जस्तै जीवन बिताउनु पर्ने दुःख हियाखोलावासीले भोग्दै आएका छन्। हियाखोलाकी गोरीकला तिरुवा सूचना र प्रविधिको समयमा समेत फोन गर्न डाँडा धाउनु पर्ने विडम्बनाको विषय हो। गाउँमा टावर नहुँदा देशका सूचना समाचार मात्र होइन पालिका र ओडा भित्रका गतिविधि समेत थाहा पाउन हियाखोलावासीलाई मुस्किल छ। ओडा सदस्य समेत रहेका कालो कामीले संचारविहीन हियाखोलाका समस्याहरूमाथि तीनै तहका सरकारले व्यवस्था गरेको दुखेसो पोख्नुभयो।
यस्तो समस्या भनेको एउटा कुनै मिटिङमा पनि समय फोन गरे आधारमा जान पनि मिल्दैन, फोन पनि टावर नलाग्ने समस्या भयो, एउटा व्यक्तिले गरेर नहुने रहेछ, हामी सदस्य भए पनि।
हियाखोला बासीको मोबाइलमा गाउँभन्दा माथिको अग्लो डाँडा नचढी र तल राजमार्ग नआई मोबाइलमा टावर टिप्दैन। डाटा चल्ने, इन्टरनेट चलाउने कुरा त परै जाओस्, आफत विपद पर्दा समेत खबर आदान प्रदान गर्न कठिन अवस्था छ। त्यसैले संचार सेवा विस्तारका लागि पहल गरिदिन हियाखोला बासीले माग गरेका छन्। स्थानीय ऐमान कामी:
हाम्रो समस्या जटिल नै छ, टावरको पहुँचबाट एकदम हामी पछाडि छौँ। अहिलेसम्म हामीलाई केही समाचार लिँदा अर्जेन्ट हामीले केही खबर गर्दा इन्टरनेटको जमाना आइसक्यो, हामीले अहिलेसम्म राम्रोसँग फोन गर्न पनि पाएको छैन। 1 हिँडेर डाँडामा गएर फोन गर्नुपर्छ, 800-900 जनसङ्ख्या छ, 100 घर दूरीसम्म हामी एकदमै छिटो भन्दा पनि छिटो पहल गरेर हाम्रो समस्याको समाधान गरिदिएको भए हामी एकदम खुसी हुनेछौँ।
कर्णाली राजमार्गसँगै जोडिएको हियाखोला गाउँ संचारविहीन हुँदा भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै टावर निर्माणका लागि पहल गर्न सबैको ध्यान केन्द्रित हुन आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। आज सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री कार्कीले बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका अध्यक्ष समेत रहनुभएकी जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो। निधनप्रति दुःख व्यक्त गर्दै उहाँले नेपाल सरकारको तर्फबाट परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ। भोजपुर जिल्लामा भेडा बाख्रामा देखिने पीपीआर तथा बंगुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान शुरू गरिएको छ। जिल्लाभरका पशुपालक किसानलाई लक्षित गर्दै भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सञ्चालनमा ल्याइएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै 9 स्थानीय तहमा यही पुष 11 30 गतेसम्म खोप अभियान सञ्चालन भइरहेको छ। अभियान अन्तर्गत भेडा बाख्रामा 1,05,000 डोज र बंगुरमा 24,000 डोज खोप लगाउने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो। पीपीआर र स्वाइन फिभर जस्ता संक्रामक रोगका कारण पशुको मृत्यु हुने तथा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था रहेकाले खोप अभियानलाई प्रभावकारी रूपमा अगाडि बढ़ाइएको उहाँले बताउनुभयो। समय समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ। नेपाल नेत्रज्योति संघद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निशुल्क आँखा परीक्षण शिविरहरूमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो। स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निशुल्क आँखा परीक्षण शिविरमा 510 जनाको परीक्षण गर्दा 41 जना तथा घोडाघोडी नगरपालिका कैलालीमा 384 जनाको परीक्षण गर्दा 75 जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीकी अध्यक्ष बेगम खालिदा जियाको आज 80 वर्षको उमेरमा निधन भएको छ। 4 दशक भन्दा बढ़ी समय बंगलादेशको राजनीतिमा सक्रिय रहनुभएकी उहाँ बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री हुनुहुन्थ्यो। सन् 1981 तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्यापछि उहाँकी पत्नी जियाले बीएनपीको नेतृत्व सम्हाल्नु भएको थियो। चीनले आज उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ। लङ मार्च 4V रकेट मार्फत प्रक्षेपण गरिएको तियानहुई 7 उपग्रह आज दिउँसो उडान भरेको हो। प्रक्षेपण केन्द्रका अनुसार उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ। यो उपग्रह मुख्य रूपमा भौगोलिक नक्साङ्कन, भूमि स्रोत सर्वेक्षण तथा वैज्ञानिक अनुसन्धानका कार्यमा प्रयोग गरिने बताइएको छ। उक्त प्रक्षेपण लङ मार्च रकेट श्रृंखलाको 622 उडान मिशन हो। चीनको अन्तरिक्ष प्रविधि तथा पृथ्वी अवलोकन क्षमतामा यो प्रक्षेपणले थप प्रगति दर्शाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई निशस्त्रीकरण गर्न असफल भएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम पुननिर्माण गर्ने कुनै पनि प्रयासलाई चाँडो उन्मूलन र ध्वस्त पार्ने धम्की दिनुभयो। हिजो फ्लोरिडाको मार ए लागो रिसोर्टमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेपछि ट्रम्पले यस्तो धम्की दिनुभएको हो। उनीहरूको छलफल गाजामा ट्रम्पले मध्यस्थता गरेको युद्ध विराम सम्झौतालाई अगाडि बढ़ाउने साथै इरान र लेबननमा हिजबुल्लाहप्रति इजरायली चिन्तालाई सम्बोधन गर्ने विषयमा केन्द्रित रहेको रोइटर्सले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल र भारत बीच कृषि क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गठित संयुक्त कृषि कार्य समूहको 9 बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठकमा दुवै देशको कृषि क्षेत्रको सहकारीलाई मूर्त रूप दिन आगामी 3 महिनाभित्र 2 वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय भएको छ। त्यसका अतिरिक्त रासायनिक मलको सहज आपूर्तिका विषयमा लजिस्टिक प्रक्रियामा सुधार गर्ने, कृषि पूर्वाधारको विकासमा सहकार्य गर्ने र खाद्य गुणस्तर तथा क्वारेन्टाइन सम्बन्धी प्राविधिक समस्याहरू समाधान गर्न सम्बन्धित निकायहरू बीच नियमित संवाद गर्ने सहमति समेत भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं संयुक्त कृषि कार्य समूहमा नेपाली टोलीका नेता डाक्टर हरिबहादुर केसीले जानकारी दिनुभयो। कर्मचारी संचय कोषको अगुवाईमा निर्माण हुने 439 मेगावाट क्षमताको वेतन कर्णाली अर्ध जलाशयुक्त जल विद्युत आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। उत्पादन अनुमति पत्र प्राप्त गरेर लगानी स्वीकृति समेत भइसकेपछि आयोजना अब निर्माणको प्रक्रियामा अघि बढ़ने भएको हो। वेतन कर्णाली संचयकर्ता हाइड्रो पावर कम्पनीले 2078 फागुन 10 गते विद्युत विकास विभागमा उत्पादन अनुमति पत्रका लागि निवेदन दिएको थियो। लामो समय आयोजनाको प्रक्रिया अघि बढ्न सकेको थिएन। गत मंगसिरमा बसेको लगानी बोर्डको बैठकले आयोजनाको 93.40 करोड़ 7 लाख रूपियाँ लगानी गरेको थियो। कर्जा र सोपुँजी अनुपात 70-30 कायम गरी आयोजनाका लागि आवश्यक करिब 57.32 करोड़ रूपियाँ ऋण व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। अहिले आयोजनाको विद्युत खरिद बिक्री सम्झौता अन्तिम चरणमा पुगेको आयोजनाका प्रबन्ध निर्देशक कृष्ण आचार्यले जानकारी दिनुभयो। नेपालको कृषि तथा अर्थतन्त्रमा च्याउ खेतीले पुर्याएको योगदानलाई थप विस्तार एवं व्यवस्थित गर्न र च्याउ खेतीलाई अभियानकै रूपमा अघि बढ़ाउन सरकारले पुष 15 राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउन शुरू गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले घोषणा भए अनुसार पहिलो राष्ट्रिय च्याउ दिवस पुष 15 मनाइएको हो। नेपालको कुल गार्हस्थ्य कृषि उत्पादनमा च्याउ खेतीको योगदान 0.15% रहेको छ। हाल देशभरि करिब 35,000 किसान प्रत्यक्ष रूपमा च्याउ खेतीमा संलग्न भई आय आर्जन गर्दै आएका छन्। नेपालमा 1,150 प्रजातिका च्याउ उत्पादन हुने गरेको छ, जसमध्ये 147 प्रजाति खान योग्य छन् भने 70 प्रजाति औषधीय गुणयुक्त र 100 प्रजाति विषालु रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हाल नेपालका 70 जिल्लामा च्याउ खेती विस्तार भएको छ भने 40 जिल्लामा व्यावसायिक रूपमा च्याउ खेती उत्पादन गर्ने किसानहरू रहेका छन्। नेपालमा हाल करिब 20 अर्बको हारारीमा च्याउ उत्पादन भई कारोबार हुने गरेको च्याउ उत्पादक किसान संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट सरकारले हालसम्म 2,43,000 मेट्रिक टन रासायनिक मल कृषकहरूलाई वितरण गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट हालसम्म 4,66,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न बोलपत्र आह्वान गरेकोमा 2,43,000 मेट्रिक टन कृषकलाई वितरण गरिसकिएको जनाएको छ। त्यसै गरी चालू आर्थिक वर्षको पहिलो 5.5 महिनासम्ममा 83,000 मेट्रिक टन रासायनिक मल मौजदातमा रहेको मन्त्रालयले उल्लेख गरेको छ।
अब खेल समाचार अझै बमबाट।
वाइल्ड वाटर क्यानोइङ च्याम्पियनशीपका पदक विजेता नेपाली खेलाड़ीलाई युवा तथा खेलकुद मन्त्री बबलु गुप्ताले बधाई दिनुभएको छ। लैनचोर स्थित टेबल टेनिस हलमा मंगलबार पदक विजेता खेलाड़ी कृष्ण खड्का र रंजन कणेललाई मन्त्री गुप्ताले बधाई दिनुभएको हो। मन्त्री गुप्ताले एसियाली स्तरको प्रतियोगितामा पदक जितेर राष्ट्रको नाम उच्च पारेको भन्दै बधाई दिँदै थप उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिनुभयो। कार्यक्रममा नेपाल क्याप्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद जोशी र कोषाध्यक्ष महेश थापाको पनि उपस्थिति रहेको थियो। न्यूजियाङ एसियाली वाइल्ड वाटर क्यानिङ च्याम्पियनशीपमा नेपालले 2 पदक जितेको थियो। नेपालका कृष्णले छोटो दूरी प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिए। त्यस्तै रंजन कणेलले सोही प्रतिस्पर्धामा काँस्य पदक हात पारेका थिए। खिम्जी युवा क्लबले 9 एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्ने भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा मंगलबार सम्पन्न सोमो बीको खेलमा ढोरपाटन क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। यो सँगै खिम्जीले सोमो डीको विजेतासँग खेल्ने पक्का भएको हो। पहिलो खेलमा खिम्जीले विभागीय टोली नेपाल पुलिस क्लबसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको थियो। दुवै खेलमा हार बेहोरेको ढोरपाटन भने प्रतियोगिताबाट बाहिरिएको छ। आर्बिम भने कोशी र किर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई पाखा लगाउँदै सोमो डीको विजेता बन्न सफल भएको हो। खिम्जीले क्वार्टर फाइनलमा बिहिबार सोमो डीको विजेतासँग खेल्नेछ। सोही दिन पुलिसले सोमो डीको उपविजेतासँग खेल्ने तालिका रहेको छ।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रहनुका साथै कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 20.7 न्यूनतम 7.8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 17.2 न्यूनतम 4.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 15.2 न्यूनतम 10 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 17 न्यूनतम 8.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 23.5 न्यूनतम 5.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शान्ति सुरक्षाको प्रत्याभूति सहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता, गुरूङ समुदायको नयाँ वर्ष तमु लोसार हर्षोल्लासपूर्वक मनाइँदै आजै राष्ट्रिय च्याउ दिवस पनि मनाइयो, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 64 राजनैतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची बुझाए र बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बेगम खालिदा जियाको 80 वर्षको उमेरमा निधन। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।